नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटुल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटुलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म, रूपन्देही FM 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था के कस्तो रहेको छ, मधेस मानवाधिकार गृह माउरी होम कपिल वस्तुका अध्यक्ष रविन्द्रनाथ ठाकुरसँग गरिएको कुराकानी।
लकडाउनको प्रभावले गर्दा गरिबहरूको अवस्था कस्तो देखियो भन्दाखेरि, हामीले अनुगमन गर्दाखेरि 2-3 दिनसम्म खाना नखाएर अरूको घर दैलोमा गएर पाए खाने होइन भने चाहिँ उपवास गरेर बस्ने त्यस्तो अवस्थाहरू हामीले देखिन्थे।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सवालमा तीन तहका सरकारले के कस्ता कामहरू गरिरहेका छन्, सो विषयमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सञ्जाल लुम्बिनी प्रदेशका संयोजक तेजप्रसाद आचार्यसँग गरिएको कुराकानी। आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सवालमा तीन तहका सरकारहरू कत्तिको संवेदनशील देखिन्छन्, अनुगमनमा के कस्ता सवालहरू देखिएका छन्। राष्ट्रिय मानवाधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय नेपालगंज शाखाका प्रमुख चन्द्रकान्त चापागाईसँग गरिएको कुराकानी।
सरकारले आफूसँग भएको, आफूलाई संविधानद्वारा प्रदत्त र कानूनद्वारा प्रदत्त जुन अधिकारहरू छ, त्यसलाई ती अधिकारहरूलाई चाहिँ आम नागरिकको मानवाधिकारको संरक्षण गर्नको निमित्त, त्यसको प्रयोजन गर्नको निमित्त र त्यसको परिपूर्ति गर्नको निमित्त प्रभावकारी ढंगले काम गर्न सकिरहेको
छ। आजको कार्यक्रममा समेटेका छौं। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। अब प्रस्तुत गर्छौं आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सन्दर्भमा तयार पारिएको रेडियो सामग्री। नेपाल पक्ष राष्ट्र भएका मानवाधिकार सम्बन्धी सन्धिहरूको घरेलुकरण धेरै सन्धिहरूमा भए तापनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी सन्धि अनुसारको राष्ट्रिय कानूनको निर्माण हालसम्म हुन सकेको छैन। निर्माण भएका कानूनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन्। नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका प्रमुख मुद्दाहरूमा स्वास्थ्यको अधिकार, खाद्य अधिकार, भोकमरी, गुणस्तरीय खाद्यान्न तथा उपभोग्य सामग्रीको अभाव, शिक्षाको अधिकार, सम्पत्तिको अधिकार, शुद्ध पिउने पानी, धार्मिक सांस्कृतिक अधिकार, पेसा रोजगार, थोक व्यापारको अधिकार, आवासको अधिकार, जबरजस्ती विस्थापन विरुद्धको अधिकार, सामाजिक तथा सांस्कृतिक विभेद, कुपोषण विरुद्धको अधिकार, रोजगारीको अधिकार, श्रमिकको अधिकार आदि रहेका छन्। नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पाइएका प्रमुख चुनौतीहरूमा सामाजिक, सांस्कृतिक, जातीय विभेद लगायत लैंगिक विभेद कायमै रहनु, विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्नु र दण्डहीनताले प्रशय पाउनु, अधिकारमा आधारित कानूनको अभाव हुनु र भएका कानूनहरू कल्याणकारी अवधारणामा आधारित नहुनु, मौलिक अधिकार अन्तर्गत रहेका केही आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार शर्त सहितको नहुनु, अन्तर्राष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्र भइसक्दा पनि सन्धिको राष्ट्रियकरण नभएको अवस्था विद्यमान हुनु, गरिबीको दरमा कमी आउन नसक्नु, विपन्न आर्थिक अवस्थाको स्थिति कायम रहनु, आधारभूत मानव अधिकारबाट आम नागरिक वञ्चित रहनु, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी विषयगत पुष्टि र संरक्षणमा चेतनाको कमी हुनु, अधिकारको उल्लंघनमा अनुगमन संयन्त्रको अभाव हुनु, प्रभावकारी कार्यान्वयन प्रभावकारी अनुगमन हुन नसक्नु, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई राज्यबाट न्यायोचित रूपमा सम्बोधन गर्न नसक्नु, अधिकार को उल्लंघनमा पर्याप्त राहत क्षतिपूर्तिको उपलब्धता नगराइनु, अन्तर्राष्ट्रिय मानवाधिकार कानून बमोजिम मानवाधिकार प्रतीक राज्यका दायित्वहरू संरक्षण, सम्वर्धन र परिपूर्ति गर्ने दायित्व पूर्ण रूपमा कार्यान्वयन हुन नसक्नु आदि रहेका छन्। 60 वर्षदेखि नेपालमा राजनैतिक अवस्था प्रधान र अन्य पक्ष सहायक जस्तो रहँदै आएको छ। 2007-57 सालदेखि 62-63 को माओवादी जनयुद्ध र मधेस आन्दोलन अन्य जाति आन्दोलनहरूमा हामीले सधैँ राजनैतिक पाटोलाई मात्र हेरियो, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई बेवास्ता गरियो। नेपाली समाजमा देखा पर्ने तमाम निरन्तर विरोध, विभिन्न आन्दोलन, माओवादी जनयुद्ध, मधेस आन्दोलनको एउटा कारण आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत हुन नसक्नु पनि थियो। राजनीतिक जन्जालोमा जकडिएको हाम्रो मुलुकमा नागरिक तथा राजनीतिक अधिकारको प्राप्ति नै राजनीतिक सामाजिक आन्दोलनहरू केन्द्रित हुँदा आज समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयहरू ओझेलमा परेका छन्। नेपाल सरकारले 14 मई 1991 आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध 1966 अनुमोदन गरी यसको पक्ष राष्ट्र बनिसकेको छ। यो अनुबन्ध विशेष गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षसँग जोडिएका नेपाली नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्न अधिकारहरूलाई प्रत्याभूत गर्दछ। यस हिसाबले हेर्दा राजनीतिक अधिकार भन्दा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयन नेपालमा प्राथमिकतामा पाउनु पर्ने हो। तर दुर्भाग्य यी सबै विषयहरू नेपालका राजनीतिक पार्टी, सरकारी संयन्त्र तथा सरकारको काम कारबाहीमा ल्याउन नसकेकै हो भन्न सकिन्छ। एउटा राजनीतिक मधेसी, ब्राह्मण, महिला, दलित, मुसलमानले सधैँभरि राजनीतिक अधिकारलाई नै पहिलो प्राथमिकता दिन्छ र नीति निर्माण तहमा रहने त्यस वर्गले पनि उसले आत्मनिर्भर गराउन सक्ने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भन्दा राजनीतिक अधिकार दिएर परिपूर्ति गर्ने प्रयास गर्दछन्, जसको कारण तत्काललाई त्यो मागहरू निराकरण भए पनि दीर्घकालीन रूपमा यसले केही फाइदा भने गरेको देखिँदैन। अहिले हाम्रो मुलुक द्वन्द्वपछिको संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ। द्वन्द्वका कारण सर्वसाधारणको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा ठूलो प्रभाव परेको छ। हाम्रो मुलुकमा 62-63 जनआन्दोलन निर्माण भएको नेपालको अन्तरिम संविधान 2063 आधारभूत आवश्यकतासँग जोडिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र प्रजातन्त्रसँग जोडिएको राजनीतिक तथा नागरिक अधिकारका लागि कोसे ढुङ्गा साबित भएको छ। 2046 सालको परिवर्तनपछि खासै परिवर्तन नभएर 2052 सालमा नेकपा माओवादीलाई जनसमुदाय समेट्न सजिलो भयो। हामीहरूले के सोच्नुपर्छ भन्ने जहाँ भोको पेट, नाङ्गो शरीर, रोगले बास गरेको शरीर, अशिक्षा, बेरोजगार जस्ता समस्याहरू, उत्पीडन, विभेद जस्ता समस्याहरू हुन्छन्। त्यहाँ स्वाभाविक रूपमा विद्रोह हुन्छ। राज्यमा रूपान्तरणको लागि राजनैतिक उपलब्धिले मात्र पुग्दैन, देशको लागि सामाजिक, सांस्कृतिक तथा सामाजिक उपलब्धिहरू हुनुपर्दछ। अन्तरिम संविधान जारी गर्ने अवसरले नेपालको संवैधानिक इतिहासमा पहिलो पटक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई मौलिक हकका रूपमा लिपिबद्ध गरेको छ। आज पनि नेपाल सरकारले अन्तर्राष्ट्रिय तहमा जारी प्रतिबद्धता अनुबन्धमा गई सीमित रहन पुग्यो। व्यावहारिक रूपमा कार्यान्वयनमा आउँदा समाजमा बेरोजगार, अशिक्षा, वर्गीय विभेद, गरिबी, शिक्षाबाट वञ्चित, स्वास्थ्य सेवा सुरक्षा जस्ता सुविधाबाट वञ्चित भएर बाँच्नुपर्ने बाध्यता छ। श्रम अनुसार दाम छैन, समान कामका लागि समान ज्याला छैन। आज पनि हजारौं नागरिकले स्वास्थ्य उपचार नपाएर मृत्युलाई रोज्नु परेको छ। दिनानुदिन हजारौं नेपालीहरू विदेशी श्रमका लागि जान बाध्य भएका छन्। अझै पनि अबोध बाल बालिकाहरू विद्यालयको वातावरणबाट धेरै कोस टाढा छन्। महिला बाल बालिका, आर्थिक रूपले विपन्न, अपाङ्गता भएका व्यक्तिहरू, लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरू सामाजिक अवस्थामा परेर निकै कहली लाग्दो जीवन यापन गर्न बाध्य भएका छन्। अब सुनौ समुदाय स्तरमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था के कस्तो रहेको छ। मधेस मानव अधिकार गृह मौरी होम कपिल वस्तुका अध्यक्ष रविन्द्रनाथ ठाकुर:
मानवाधिकारको अवस्थाको कुरा गर्ने भने अहिले यो COVID-19 गर्दाखेरि अति विपन्न वर्गका मानिसहरूको अधिकारको सुनिश्चितता हुन नसकेको अवस्था हामीले अनुगमन गर्दा पायौँ र नेपाल सरकारले 1966 महासन्धि, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको महासन्धिलाई अनुमोदन 1991 अनुमोदन गरिसकेपछि त्यसलाई टेकेर अहिले वर्तमान संविधानमा पनि धेरै कुराहरू मौलिक हकमा व्यवस्था गरेको हामीले देख्छौँ। तर ती मौलिक हकमा व्यवस्था गरेका कुराहरूलाई जस्तै समानताको हकको कुराहरू, रोजगारीका अधिकारका कुराहरू, सामाजिक सुरक्षाका कुराहरू, परिवारको संरक्षण सम्बन्धी कुराहरू, होइन, सामाजिक शोषणबाट मुक्तिका कुराहरू, खाना कपडा तथा आवासको अधिकारको कुराहरू, स्वास्थ्यको कुराहरू, शिक्षाका अधिकारका कुराहरू, यी सबै कुराहरू समेटिएको छ। तर हामीले के देख्यौँ भन्दाखेरि तिनवटा तहमा सरकार विभाजित हुँदाखेरि एक अर्काको मुटाको अवस्थाहरू, खास गरेर COVID-19 गर्दा जुन महामारी फैलियो त्यसको जुन प्रकारले चाहिँ परीक्षण हुनु पर्थ्यो, त्यो परीक्षणको लागि चाहिँ केही समयसम्म त तिनवटा सरकारले एक अर्का
संहिताको मुख पाकेर बस्नु पर्ने अवस्थाहरू थियो, जबकि संहिता हामी अधिकार कर्मीहरूले घसघचाउनु पर्ने अवस्थाहरू आएर घसघचाएपछि बल्ल स्थानीय सरकारले आफ्नो अधिकार बोध भयो, प्रदेश सरकारलाई बोध भयो, अनि त्यसपछि संघीय सरकारलाई. यसमा यहाँहरूले हेर्नु भएको होला, संघीय सरकारले परीक्षण चाहिँ अब निशुल्क हुन सक्दैन भनेर संविधान विपरीत बोल्दाखेरि सर्वोच्च अदालतको मुद्दा दिनुपर्ने अवस्था आयो र सर्वोच्चले आदेशसम्म गर्यो महामारी सम्बन्धी परीक्षणका कुराहरू निशुल्क गर भनेर. यो अवस्था अहिले हामीले विद्यमान देखिरहेका छौँ.
यहाँले भन्नुभयो नि जुन आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारलाई नेपालको संविधानको मौलिक हकमै व्यवस्था गरिए पनि नागरिकले अनुभूत गर्न पाएनन् भन्ने यहाँको आशय हो कि के हो?
हजुर, एकदमै आशय हो. किन भन्दाखेरि नि खाना कपडा तथा आवासको अधिकार हुनेछ भनेर त मौलिक हकले पनि व्यवस्था गरे, त खाद्य चपुरताको अधिकार भनेर. अब त्यो व्यवस्था गर्दा गर्दै एकपटक लकडाउन पिरियडमा एकपटक मात्र राहत वितरण गरेर त्यसिक कोसिस गरेको छ सरकारहरूले, तिनै तहको सरकारहरूले. जबकि लकडाउनको प्रभावले गर्दा दुई तिन महिनाको त्यो लकडाउनको प्रभावले गर्दा गरिबहरूको अवस्था कस्तो देखियो भन्दाखेरि हामीले अनुगमन गर्दाखेरि दिनदिनै लगभग दुई तिन दिन खाना नखाएर अरूको घर दैलोमा गएर पाए खाने नै होइन भने चाहिँ उपवास गरेर बस्ने त्यस्तो अवस्थाहरू हामीले देखिन्थे. राज्य चाहिँ निरी भएर बसिरहेको अवस्था, राज्यले चाहिँ खाद्यान्नको व्यवस्था गर्नुको साटो विकास निर्माणतर्फ उन्मुख हुने, ठेक्का पट्टामा उन्मुख हुने, त्यो भन्दाखेरि कामको लागि खाद्यान्न भनेर त्योतर्फ चाहिँ उन्मुख नहुने. यो संविधानलाई जुन हिसाबले व्याख्या गरेको छ त्यो अनुसार चाहिँ तिनै तहको सरकारले चाहिँ पुरा गरेको हामीले देखिन्छ.
यहाँले अघि भन्दै हुनुहुन्थ्यो राज्यको पुनर्संरचना भयो र तीन तहका सरकारहरू भए, तीन तहका सरकारहरू भइसकेपछि जुन आफ्नो क्षेत्राधिकार पनि नबुझेको अथवा कुन क्षेत्राधिकार कुन तहमा पर्छ भन्ने कुराहरू पनि थाहा नपाउँदाखेरि अधिकार कर्मीहरू नागरिक समाजले घचघचाउनु पर्ने बाध्यता पनि भयो भन्नुभयो. पछिल्लो समयमा आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था यहाँले अघि भने जस्तै कस्तो छ? पछिल्लो समयमा नागरिकहरू के भन्छन्?
आवासको अधिकारको बारेमा व्याख्या गरेको छ, आवासको लागि कार्यक्रम बनाएको छ, प्रदेश सरकारले कार्यक्रम बनाएको छ, संघीय सरकारले कार्यक्रम बनाएको छ, गरिबको घरहरू बनाउने भनेर भनेको छ. वास्तविक गरिबहरूको घर मात्रै त्यो छाना पुग्न सकेको अवस्थाहरू छैन. हामीले हेर्यो लकडाउनको प्रभावले गर्दाखेरि, लकडाउन कहिले भयो भन्दाखेरि चैत्र 11 गते, चैत वैशाखमा ती गरिबहरूले जङ्गलबाट खर ल्याएर अनि आफ्नो घर छाउने गर्छन्, त्यो उनीहरूले त्यो पिरियडमा घर छाउन पाएन र परिणाम के भयो भन्दाखेरि ती गरिबहरूको घर चाहिँ चुहेर उनीहरू छाता ओढेर बच्चाहरूलाई आफ्नो नानीहरूलाई सुताउनु पर्ने अवस्थाहरू हामीले भेट्टायौँ. र हामी अधिकार कर्मीहरूले चाहिँ तिरपाल किनेर चाहिँ चन्दा उठाएर तिरपाल किनेर रासन किनेर हामी घर घरमा पुर्याउनु पर्ने अवस्थाहरू आयो. त्यो काम, त्यो दायित्व त असमी सरकारको हो, प्रदेश सरकारको, संघीय सरकारको, तर केही सरकारहरू त्यहाँसम्म पुग्न सकेनन्। त्यसले गर्दा मैले के भन्न खोजेँ भन्दाखेरि मानव अधिकार मैत्री जुन संविधान बनेको छ त्यसलाई तिनै तहको सरकारले पूर्ण रूपले कार्यान्वयन गर्न नसकेको अवस्था हामीले महसुस गर्यौँ.
अब हामी कुराकानीको अन्तिममा छौँ. अन्तिममा आम नागरिकहरूले सुनिरहनु भएको छ, आवाज विहीनहरूको आवाज पनि हो यो कार्यक्रम. ती आवाज विहीनहरूले मानव अधिकारको प्रत्याभूत गर्नको लागि तिनै तहका सरकारले के गर्नुपर्छ भन्नुहुन्छ यहाँले?
तिनै तहको सरकारहरूले संविधानको मर्मलाई बुझ्नुपर्छ र संविधानको मर्म अनुसार चाहिँ जनप्रिय कामहरू गर्नुपर्छ. मैले भन्न खोजेको के भन्दाखेरि सबै पालिकालाई म भन्न खोजे पनि होइन, सबै प्रदेशलाई पनि भन्न खोजे होइन, धेरै पालिकाहरूले जनप्रिय कामहरू, संविधान मैत्री कामहरू, संविधानको मर्म अनुसार कामहरू नगरेको होइन, गरेका छ. हामीले चाहिँ हेर्दाखेरि चाहिँ मिडिया थ्रु हेर्दाखेरि त्रिपुरा नगरपालिकाले गरेका धेरै हामीले उदाहरण कार्यहरू देख्दछौँ र हामीले अरू पालिकाहरूलाई तिनीहरूले पनि गर है भनेर हामीले झगझगाउने कामहरू पनि नगरेका होइन. तर मैले भन्न खोजेको के भन्दाखेरि सबै पालिकाहरूले जनतासँग जब कर लिन्छ भने जनतालाई संविधान प्रदत्त अधिकारहरू प्रदान गर्नुपर्छ. त्यो प्रदान गर्नको निम्ति एकपटक झाडो टाढ्ने होइन कि पालिकाहरूले चाहेको खण्डमा फुड ब्याङ्क इस्टाब्लिस गरेर खाद्यान्नको व्यवस्था गर्न सक्थ्यो नि, तर पालिकाहरूले त्यो गर्न सकेन, त्यो गर्नु पर्थ्यो. अझै पनि त्यो अवस्थाहरू छ, अझै पनि ती गरिबहरूको घरमा चाहिँ तपाईँको चाहिँ खाना लाउनलाई छैन, अझै पनि ती गरिबहरूका बच्चाहरू जाडो घटारिएर चाहिँ मर्ने अवस्थाहरू छ, तिनीहरूलाई चाहिँ न्यानो लुगाहरू उपलब्ध गराउने कामहरू स्थानीय पालिकाहरूले गर्न सक्नुपर्छ, त्यो भएको छैन. सब कुराहरू र अर्को के भन्दाखेरि जुन बर्खायाममा घर चिएर सुत्नसम्मलाई गाह्रो भएका थिए ती घरहरूमा तत्काल चाहिँ टिनाहरू कसरी लगाउन सकिन्छ, उनलाई कसरी चाहिँ सुरक्षित आवास दिन सकिन्छ, त्योतर्फ चाहिँ स्थानीय सरकार जान सक्छ.
उहाँ हुनुहुन्थ्यो मधेश मानवाधिकार गृह मौरी होम कपिल वस्तुका अध्यक्ष रविन्द्रनाथ ठाकुर. अब लागौं आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सवालमा लुम्बिनी प्रदेश सरकारले के कस्ता कामहरू गरेका छन्। सो विषयमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सञ्जाल लुम्बिनीका संयोजक तेज प्रसाद आचार्य।
जबसम्म आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको सुनिश्चितता हुँदैन, त्यसको सुनिश्चितता नभएको समुदायमा मानव अधिकार पनि स्वभावैले पछाडि परेको हुन्छ। त्यस कारणले हामीले यो प्रदेशमा मानव अधिकारको क्षेत्रमा पनि हामी कमजोर भएको महसुस चाहिँ गरिरहेका छौँ।
आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार अन्य अधिकार जस्तो राजनीतिक तथा नागरिक अधिकार पहिला पैरवी हुन्थ्यो र अहिले चाहिँ पछिल्लो समयमा केही आवाजहरू उठ्न थालेका छन्, तर पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार ओझेलमा पारिएको अधिकारको रूपमा चाहिँ यसलाई लिने गरिन्छ। यहाँ एउटा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रदेश सञ्जालको संयोजक हुनुहुन्छ, यसलाई कसरी हेर्नु भएको छ? के साँच्चै ओझेलमा पारिएको हो?
मूल कुरा एउटा त ओझेलमा पारिएको छ, कतिपय कुराहरू कस्तो छ भने संविधानमा स्पष्ट व्यवस्था छ, तर उपयोग गर्ने चरणमा पुग्दासम्म ती मुद्दाहरू ओझेलमा परेका छन्। जस्तै मान्छेलाई खान पुग्ने अवस्थाको सिर्जना गर्नुपर्ने, गाँस बाँसको ग्यारेन्टी भनेर संविधानमा व्यवस्था गरिएको छ, तर अहिले पनि थुप्रै बस्तीहरूमा पानी चुहुने घर, झुप्रो घर, खान पुग्ने जग्गा, अन्न नभएको अवस्थाहरू छ। त्यस कारणले माथिल्ला कुराहरू, राजनीतिक अधिकारका कुराहरू, धेरै कुराहरू गरिन्छ, तर ठ्याक्कै तल गएर तल्लो समुदायका कुराहरू, जुन वर्गहरू गाँस बाँस, कपास, स्वास्थ्य, शिक्षा जस्ता कुराहरूबाट वञ्चित परेको छ, त्यहाँ पुग्नका लागि निकै बाटोहरू अप्ठ्यारो भएको कुराहरू देखिएको छ। त्यस कारणले पनि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको महत्व बढेको छ र यसलाई हामीले पैरवी गर्नुपर्ने, यसको पक्षमा वकालत गर्ने अभियानका रूपमा अगाडि बढाइरहेका छौँ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार संविधानको मौलिक हकमै व्यवस्था गरिएको छ यहाँले भने जस्तै, तर मान्छेहरूले व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने गुनासाहरू पनि छन्। यहाँले पनि अघि कोट गरिहाल्नुभयो कि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई संविधानमा व्यवस्था गर्यो तर कार्यान्वयनको पक्ष चाहिँ एकदमै कमजोर देखियो। अब यसलाई जुन आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको नेपाल पक्ष राष्ट्र पनि हो र यसलाई तीन तहका सरकारले अहिले जुन समन्वयका कुराहरू पनि ग्याप छ भनिन्छ, यहाँ एउटा नागरिक समाजको अगुवा भएको हिसाबले यसलाई कसरी लिनु भएको छ?
संघ र प्रदेश, स्थानीय तहको अधिकारको बाँडफाँडमा भएको समस्या जस्तो पनि देखिन्छ। कतिपय कुराहरू कस्तो छ भने अधिकारमा लेखिएको छ तर त्यो बाटोहरू एकदम अप्ठ्यारो बाटोहरू देखिन्छ। जस्तै आज मात्रै पनि मैले एउटा सूचना हेरेँ, किसानलाई 50 के अरे कुखुरा पाल्नका लागि सहयोग गर्ने भनेर सूचना निस्किया छ, तर त्यसमा 10 थरीका कागजातहरू, 10 कागजातहरू तयार गर्नुपर्ने देखिन्छ। उसको निवेदन, त्यसपछि गएर समूह दर्ता अथवा समूहमा आबद्धता, कृषि फर्म दर्ता, यी सबै कुराहरू के हो भने माथिपट्टि झुन्डाइएको छ सुविधाका कुराहरू, तर सामान्य किसानहरू जसले पढ्न जान्दैन, लेख्न जान्दैन, नगरपालिकाको कार्यालय देखेका छैन, अब ती मान्छेहरू त्यहाँसम्म पहुँचै पुग्दैन। यस्तो उदाहरणहरू जस्तै बाँसको कुरा गऱ्यौँ, हामीले बाँसका कुरा गऱ्यौँ भने बजार क्षेत्रका जग्गा सुकुम्बासी समस्या समाधान आयोगहरू विभिन्न चरणमा बढिरहेको छ, तर बजारमा मात्रै अव्यवस्थित जग्गाहरू दिने, महँगा जग्गाहरू मात्रै त्यो व्यक्तिहरूलाई दिने, तर गाउँमा भएको एकदम भूमिहीनहरूले जग्गा नपाउने अवस्था छ। अब स्वास्थ्यको समस्या त्यही छ, अहिले पनि हामी अहिलेको चरणमा कोरोना महामारीको बिचमा होम आइसोलेसन, होम क्वारेन्टाइन जस्ता कुराहरू आए, जसको घर एउटै खाटमा अथवा एउटै कोठाभित्र एउटा झुप्रोमा बसेर गुजारा चलाउन पर्ने समुदायको पक्षमा कामहरू भएन, सरकारले त्यो कुराहरू गर्न सकेन। ठिक छ, हुने मान्छेहरूलाई आइसोलेसन, होम क्वारेन्टाइन होला, तर नहुने मान्छेहरूका लागि प्रबन्ध गर्नु पर्थ्यो। यो हिसाबले पनि अधिकारहरू कार्यान्वयन चरणमा यसको व्यवहारिक प्रयोगको कुराहरूमा समस्या चाहिँ देखियो।
सिंह दरबारको अधिकार गाउँ गाउँमा भन्ने जुन नारा छ सरकारको, अर्को हिसाबले हेर्दा शक्ति पृथकीकरणको सिद्धान्तलाई हेर्दाखेरि पनि तीन तहका सरकारको आफ्नै क्षेत्राधिकारहरू छन्। स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार भनिन्छ, तर स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार बीचको समन्वयको तालमेल चाहिँ कस्तो देख्नुहुन्छ, विशेष गरेर नागरिकका अधिकारलाई कार्यान्वयन गर्ने तहमा?
दुई तिनवटा कुराहरू छन् होइन, अहिले पनि शक्ति बाँडफाँडको हिसाबले सन्तुलन देखिएको छैन। एउटै कुरा के हो भन्ने कुरा छ। जस संविधानमा माध्यमिक तहसम्मको कक्षा 12 सम्मको शिक्षा स्थानीय तहले हेर्ने भनेर भनेको छ, तर स्कुल खोल्ने कि नखोल्ने भन्ने कुरा सङ्घीय सरकारले फेरि निर्देशन गरिरहेको कुराहरू छ। यसको परीक्षाका कुरा, विद्यालय खोल्ने नखोल्ने कुरा, हिजो आजको समस्या पनि यस्तो देखिएको छ। त्यसपछि यो अहिलेको महामारीको नियन्त्रण गर्ने कुरा सङ्घीय सरकारको हो कि प्रदेशको हो कि स्थानीय तहको भन्ने कुरामा पनि अन्यल देखिँदैछ। त्यस्तै गरेर अब प्राकृतिक साधन स्रोतको प्रयोगहरू, जल जमिन र जङ्गलको प्रयोगको अधिकारको कुराहरू, त्यहाँ बसोबास गर्ने जनताहरूले के पाउने, कुन तहको सरकारले कति त्यसबाट कर उठाउने, कति त्यहाँको जनताले पाउने, जस्तै घाँस दाउराको उपयोगका कुरा, खोलाको गिटी बालुवाको कुरा, भू उपयोगको कुराहरू पनि त्यस्तो निर्क्योल नभएको जस्तो हामीले पाइरहेका चाहिँ छौँ।
उहाँ हुनुहुन्थ्यो आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सञ्जाल लुम्बिनी प्रदेशका संयोजक तेज प्रसाद आचार्य। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ लुम्बिनी प्रदेशमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था के कस्तो रहेको छ। आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सन्दर्भमा तीन तहका सरकार कतिको संवेदनशील देखिएका छन्, अनुगमनमा के कस्ता सवालहरू देखिएका छन्। राष्ट्रिय मानवाधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय नेपालगंज शाखाका प्रमुख चन्द्रकान्त चापागाई।
अहिलेको परिवेशमा यो आर्थिक अधिकार अन्तर्गत गर्दाखेरि मानिसको काम गर्न पाउने, नागरिकहरूले काम गर्न पाउने जुन अधिकार छ, प्रथमत यो काम गर्न पाउने अधिकार नै कुण्ठित भएको अवस्था देखिन्छ। यहाँको परिवेशलाई हेर्ने हो भने अहिले कयौँ नेपाली नागरिकहरू चाहे त्यो स्वदेशमा हो, चाहे त्यो रोजगारीको सन्दर्भको सिलसिलामा, कामको सन्दर्भको सिलसिलामा वैदेशिक रोजगारमा जानुपर्ने र छिमेकी मुलुकबाट धेरै अधिकांश नागरिकहरू त छिमेकी मुलुक भारतमा जानुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको स्थितिहरू छ। काम गर्न पाउने र काम गर्न उचित वातावरण पाउने अधिकार जुन हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसँग सम्बन्धित जुन अन्तर्राष्ट्रिय महासंयुक्त नेपाल पक्ष राष्ट्र भएको छ, त्यसलाई प्रतिबद्धता जाहेर गरेको छ, कार्यान्वयन गर्छु भनेर हिँड्न सकिरहेको अवस्था छैन। अहिले पनि चाहे त्यो स्वदेशको सन्दर्भको कुराहरू किन नहोस्, चाहे त्यो वैदेशिक रोजगारमा जाने सन्दर्भको कुराहरू किन नहोस्, काम गर्न पाउने अधिकारबाटै कुञ्चित भएको अवस्था छ भने अब उचित वातावरणको त कुरै छोड्दैन। अब काम गर्न पाउने वातावरणको कुरा छैन भने साथमा अब त्यो काम गर्ने उचित वातावरण नपाउने बित्तिकै उचित ज्यालाका कुराहरू त झन् परको कुरो भएको अवस्था चाहिँ हामी कहाँ देखिन्छ भने अब अर्को समान कामको लागि समान ज्याला पाउने अधिकारको जुन कुराहरू छ, महिला र पुरुषको बिचमा जस्तो समान काम समान ज्याला पाउने छ, यो असङ्गठित क्षेत्रको कुरोहरूलाई हेर्ने हो भने समान काम समान ज्यालाको परिवेश चाहिँ कार्यान्वयनमा आएको अवस्थाहरू देखिँदैन। अब त्यो भइसके पछाडि त्यो आर्थिक अधिकारको कुराहरू व्यापिङ अथवा कमजोरी भएको, यो काम गर्न पाउने वातावरणबाट वञ्चित भएको अवस्थाहरूले गर्दा अब हामी सामाजिक अधिकारतिर जाँदाखेरि जब हामी काम गर्न पाउँदैनौँ, आय आर्जन गर्न सक्दैनौँ, त्यो अवस्थामा त्यसको जीवन स्तरको अधिकार संख्यातिर गएर त्यो कुण्ठित हुन पुगेको अवस्था देखिन्छ। र भोकबाट मुक्ति पाउने अथवा खाद्य अधिकारको कुराहरू छ, अहिले भएको छ, अब त्यो खाद्य अधिकार खाद्य सम्प्रभुताको अधिकारबाट पनि वञ्चित भएको अथवा कुण्ठित हुन गएको अवस्थाहरू देखिन्छ। र अब अर्कोतर्फ हेर्दा बालबालिका सुरक्षित हुन पाउने अधिकारको कुराहरू हेरौँ, बालबालिका सुरक्षित हुन पाउने अथवा शिक्षाको अधिकारको कुराहरू पनि अहिलेको परिवेशमा त्यो कुण्ठित भइरहेको अवस्था देखिन्छ। अब लैङ्गिक समानताको कुरा, लैङ्गिक विद्यापति पनि हाम्रो समाजमा त्यो मध्यपश्चिम क्षेत्र पनि त्यो कुराबाट चाहिँ अतिथि हुन सकिरहेको अहिलेको विद्यमान अवस्थामा देखिँदैन। जातीय विदेश विविधको अधिकार छ, जातीय समानताका कुराहरू छ, त्यो जातीय विविध जति पनि हाम्रो समाजमा चाहिँ जोर गाडेर बसिरहेको अवस्थाहरू छ। अनि अर्को यो स्वास्थ्यको अधिकारहरू अहिले चाहिँ आघात पुग्न पुगेको अथवा कुण्ठित हुन पुगेको चाहिँ स्वास्थ्यको अधिकारको कुराहरू छ, चाहे कोरोना संक्रमित बिरामीहरूको सन्दर्भको कुरा किन नहोस्, अथवा नन कोभिड अथवा कोभिड छैन तर नर्मल अरू बिरामीहरूको सन्दर्भको कुरोहरूलाई हेर्दाखेरि पनि नेपालको संविधानमा व्यवस्था गरेको छ स्वास्थ्य अधिकारको चाहिँ प्रति, स्वास्थ्यको अधिकारको प्रत्याभूति गर्ने जुन प्रयास गरेको छ, राज्यले जुन प्रतिबद्धता तयार गरेको छ, त्यो पनि पूर्ण रूपले कार्यान्वयन हुन सकिरहेको अवस्थाहरू छैन। कोभिड संक्रमित बिरामीहरूले पनि उपचार गर्न जाने सन्दर्भमा राष्ट्रिय मानव अधिकार आएको अनुगमन उसबाट चाहिँ के देखिएको छ भनेदेखि चाहिँ प्रभावकारी भनेर जस्तो आइसोलेसन सेन्टरमा बसिरहेका बिरामीहरूलाई नियमित रूपमा जस्तो औषधि अब निशुल्क भनेर भइरहेको छ, औषधिहरू किनेर आफैले बिरामी आफैले औषधि किनेर ल्याउनु पर्ने बाध्यात्मक स्थिति छ अनि साथमा आइसोलेसन सेन्टरहरू पनि व्यवस्थित एउटा गुनासोहरू हो। अब आज बिहान मात्रै पनि हामी कहाँ गुनासो आइरहेको अवस्था थियो कि बिरामीहरूलाई उचित खालको अब डक्टरहरूबाटै केही धेरै एडजेक्ट हुन सकेन, होइन एउटा नर्सहरूको घरमा मात्रै छाडिएको अवस्थाहरू छ, सरसफाइका विषयहरूमा त्यति ध्यान पुग्न सकेको अवस्था छैन, सामान्य ती शौचालयका कुराहरू, पानीका कुराहरूदेखि लिएर साबुन ताबन जस्ता यस्ता कुराहरू पनि संयोजन हुन सकिरहेको छैन भन्ने खालको चाहिँ गुनासोहरू आइरहेको अवस्थाहरू छ। र त्यो चाहिँ हाम्रो सम्बन्धित सरकारहरूसँग निकायसँग
चाहिँ त्यसमा चाहिँ ध्यान आकर्षण गराउने कामहरू चाहिँ गरेका थियौँ। अब शिक्षाको अधिकारको कुरा हेरौँ, त्यस्तै छ, अब लगभग 8-9 महिना भयो लकडाउन भइसके पछाडिको अवस्थामा शैक्षिक संस्थाहरू सुचारू रूपमा सञ्चालन हुन सकेका छैन। शैक्षिक संस्थाहरू सुचारू रूपमा सञ्चालन हुन नसक्ने एउटा बाटो छ, तर त्यसको पछाडि फेरि अर्को चाहिँ छ भने अनलाइन शिक्षाहरू चाहिँ जुन व्यवस्थित ढङ्गले सञ्चालन हुनुपर्ने हो, हुन सक्नुपर्ने हो, त्यो चाहिँ अहिले प्रयास भएको देखिन्छ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सवालमा जुन संविधानले व्यवस्था गर्यो तर अवस्था चाहिँ आम नागरिकको फेरिन सकेन भन्ने खालका आशयहरू पनि बेला बेलामा सुनिन्छन् र यहाँको अनुगमनबाट आएका कुराहरूको जुन आशय पनि त्यही बुझिन्छ। तीन तहका सरकार बीचको एउटा समन्वयका कुराहरू, सहकार्यका कुराहरू, सहअस्तित्वका कुराहरू, विशेष गरेर आम नागरिकको मानव अधिकारको संरक्षण, संवर्धन र प्रवर्धनको लागि कस्तो देख्नुहुन्छ?
हिसाबले समन्वयात्मक हिसाबले त्यो ढङ्गले काम हुन सकिरहेको अवस्था चाहिँ देखिँदैन। स्थानीय स्तरमा, स्थानीय तहमा यसो हेर्दाखेरि चाहिँ के देखिन्छ भने केन्द्रले संघीय सरकारले सम्बोधन गरोस् अथवा संघीय सरकारको चाहिँ अलिकति मुख पाक्ने परेको जस्तो चाहिँ देखिन्छ स्थानीय तहमा, किनभने स्थानीय तह आफैमा त्यो खालको अधिकार छ र स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र, आफ्नो जुन फेरिभित्र आम नागरिकहरूको स्वास्थ्य, शिक्षा, रोजगार लगायतका विषयहरूमा चाहिँ आफ्नो लेभलबाट, स्थानीय लेभलबाट पनि सम्बोधनको प्रयासहरू गर्न सक्ने स्थिति हुन्छ। त्यो खालको अधिकार छ, त्यो खालको पावर भएको अवस्था छ, तर त्यो पनि हुन सकिरहेको अवस्था छन्। त्यसले गर्दा यहाँले भन्नुभएको स्थानीय र प्रदेश भनौँ अथवा प्रदेश र सङ्घ भनौँ अथवा सङ्घ र स्थानीय भनौँ, समन्वयात्मक व्यवस्थित ढङ्गले चाहिँ कामहरू चाहिँ अगाडि बढ्न सकेको चाहिँ देखिँदैन होला। ती कुराहरूलाई सम्पन्न गर्नको निम्ति राज्यले प्रतिबद्धता जाहेर गरेको छ, संघीय सरकारले पनि आवश्यक नीति नियमहरू बनाएको छ, त्यही अनुसारको प्रदेश सरकारले पनि त्यो प्रतिबद्धता जाहेर गरेको देखिन्छ र स्थानीय सरकारले पनि त्यो खालको प्रतिबद्धता जाहेर गरेको र त्यसलाई कार्यान्वयन तहमा लैजाने त्यो समर्थन गर्न खोजेको जस्तो चाहिँ देखिन्छ, तर प्रभावकारी हुन सकेको छैन। एकदम एउटै मात्रै उदाहरण हेर्नु, अब यही रोजगारीको कुरो, काम गर्न पाउने अधिकारको कुरोहरू गर्दाखेरि सो आर्जनका कार्यक्रमहरू ल्याउन सकिन्छ नि त, स्थानीय लेभलमा पनि त्यो सो आर्जनका कार्यक्रमहरू ल्याउन सकिन्छ नि त। लकडाउनको समयमा जुन इन्डियाबाट आफ्नो लिमिटमा जाने, थाक पलमा जाने भनेर आम नागरिकहरू आयो, नेपाली नागरिकहरू फेरि 6-7 महिना जति पछाडि फेरि सम्बन्धित सेम ठाउँमा चाहिँ फर्किन पर्ने बाध्यात्मक स्थिति चाहिँ यो तपाईँ हामीले देखिरहेको विषय जस्तोहरू त्यसले पनि के देखाउँछ भन्दाखेरि चाहिँ समन्वयात्मक र प्रभावकारी भूमिका निर्वाह हुन सकेको छैन भन्ने चाहिँ मुख्य छ।
यहाँले यो भन्दै गर्दा शक्ति पृथकीकरणको कुराहरू छ, तीन तहका सरकार भइसकेपछि स्थानीय तह भनेको नागरिकको सबैभन्दा नजिकको सरकार जुन हिसाबले भनिया थियो, त्यसमा पनि अझै यहाँले जुन केन्द्रको जुन मुख ताके जस्तो आशयको कुरा गर्दाखेरि जुन शक्ति पृथकीकरण चाहिँ अझै भा छैन, कानूनमा भयो, संविधानमा भयो, तर व्यवहारमा अझै पनि केन्द्रकै मुख ताक्नुपर्ने, प्रदेशकै मुख ताक्नुपर्ने, प्रदेश सरकारले पनि केन्द्रकै निर्णय पर्खिनुपर्ने, त्यही निर्णयलाई कार्यान्वयन गर्नुपर्ने, यो अवस्था हो कि यहाँले फरक भन्न खोज्नुभयो?
मेरो आशय त्यही नै हो, के छ भने शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गर्न खोजियो होइन, तहमै सिंह दरबार गयो पुग्यो पनि भनियो होइन, तर व्यवहारिक रूपमा चाहिँ त्यो हिसाब किताबले रूपान्तरण हुन चाहिँ सकेन, तर हुन सकिरहेकै छैन। स्थानीय सरकारले भन्नुहुन्छ भने स्थानीय सरकारले आफूसँग भएको, आफूलाई संविधानद्वारा प्रदत्त र त्यसपछि कानुनद्वारा प्रदत्त जुन अधिकारहरू छ त्यसलाई, ती अधिकारहरूलाई चाहिँ आम नागरिकको मानव अधिकारको संरक्षण गर्नको निमित्त, त्यसको प्रयोजन गर्नको निमित्त र त्यसको परिपूर्ति गर्नको निमित्त प्रभावकारी ढङ्गले काम गर्न सकिरहेको अवस्था देखिँदैन होला। त्यो सबै आफ्नो स्थानीय तहमा त्यो सक्ने चाहिँ त्यो संवैधानिक म्यान्डेट छ, कानुनी म्यान्डेट छ, तर त्यसको
हामी कुराकानीको अन्तिममा छौँ। अन्तिममा आम नागरिक बीचमा तिनै तहका सरकारले मानव अधिकार संस्कृतिको विकास गर्नका लागि कसरी आम नागरिकलाई जवाफदेही बन्न सक्छन् र कसरी जवाफदेही बन्नुपर्छ भन्नुहुन्छ, छोटकरीमा बताइदिनुहोस् न।
अधिकारको कुरा त हामीले धेरै गर्यौँ, तर कर्तव्यबोध हामी आम नागरिकहरूले पनि, नागरिकहरूले पनि त कर्तव्यबोध गर्नुपर्ने आवश्यकता देखिन्छ। यहाँ त्यो कर्तव्यबोधको चाहिँ अभाव छ, अथवा मैले भन्नु पर्दाखेरि अलि पढो शब्द भन्नुपर्दा होला, हाम्रो हामी जहाँ चाहिँ कर्तव्यबोधको खडेरी लागेको छ भनेर भन्ने गर्छु होइन, हामीले कर्तव्यबोध चाहिँ गरिन सकेको अवस्था छैन। त्यसले गर्दा सबै कुरो राज्यले गरोस्, राज्यले गरोस् हो भने त राज्यको दायित्व आफ्नो ठाउँमा छ, तर राज्यलाई सपोर्ट गर्नुपर्ने चाहिँ त हाम्रो कर्तव्य हो नि त, नागरिकको कर्तव्य हो नि त। त्यसले गर्दा पनि त भत्कचाउनु पर्ने, कति कुराहरूमा भत्कचाउनु पर्यो होइन, त्यो अधिकारको चाहिँ कगको निमित्त, प्रयोगको निमित्त चाहिँ यो भएन यसो गर्नु पर्यो भनेर भन्नु पर्यो होइन, त्यो खालको पनि त्यो एउटा हामी जहाँ चाहिँ कमी कमजोरी देखि त्यो कर्तव्यबोधको चाहिँ अभाव छ हामीकोमा भन्ने लाग्छ। यो कर्तव्य परायणताको कुराहरूलाई हामीले कार्यान्वयनको तह सम्म लान सक्यौँ भने चाहिँ राज्यलाई अवश्य पनि अथवा सरकारलाई अवश्य पनि त्यो दायित्व बोध गराउन सकिने अवस्था हुन्छ र त्यो भयो भने त्यो भएर व्यक्ति भनेर भनिरहँदा सरकारले अथवा राज्यले दायित्व बोध नागरिकले घरको गाई मात्रै गर्ने भन्दैन किनभने राज्यको पनि आफ्नो दायित्व हो त्यो दायित्व अन्तर्गतलाई फुलफिल गर्नको निमित्त चाहिँ नागरिकहरूको पनि भूमिका हुन्छ भन्ने सन्दर्भमा मैले यसलाई जोड्न खोजेँ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज शाखाका प्रमुख चन्द्रकान्त चापागाई। यिनै विषय वस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज। हामीलाई नेपालगञ्ज NP पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा विशीलाई पनि बिदा दिनुहोस्। नमस्कार।